نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدني علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمین یا رب العالمین. چلیں جی دیکھتے ہیں اس کی تفسیر آیت نمبر 48 سے 82 تک سورۃ الانبیاء. آج ہم شروع کر رہے ہیں، جیسے سورۃ کا نام ہے الانبیاء، تو اس میں جو انبیاء کے قصے ہیں ان کی جو باتیں ہیں جن سے ہم سبق سیکھ سکتے ہیں وہ یہاں پہ آئے ہیں. اور جیسے کہ اس سورت کا پہلے بھی میں نے آپ کو بتایا تھا موضوع کیا ہے، اگر ایک لفظ میں ڈیفائن کیا جائے اس کا موضوع ہے توحید. تو توحید کو بڑی خوبصورت طریقے سے اس میں بتایا گیا اور انبیاء کے قصوں سے بھی بتایا گیا. کوئی بھی قصہ بیکار نہیں آیا قرآن میں، وہ ہمارے لیے کوئی نہ کوئی سبق دے کے جا رہا ہوتا ہے. تو آج دیکھتے ہیں انبیاء کے ان قصوں میں ہمارے لیے کیا سبق ہے. بسم اللہ الرحمن الرحیم. وَلَقَدْ آتَيْنَا مُوسَى وَهَارُونَ الْفُرْقَانَ وَضِيَاءً وَذِكْرًا لِّلْمُتَّقِينَ. اور البتہ تحقیق دیا ہم نے موسیٰ علیہ السلام کو اور ہارون علیہ السلام کو فرقان دیا. فرقان کیا ہے؟ فرق کرنے والی، حق اور باطل میں فرق. کون سی چیز کرتی ہے، کون سی چیز ہے جس کو کہ ہماری شریعت میں بھی فرقان کہا گیا؟ وہ ہے قرآن. اسی طرح جو کتاب موسیٰ اور ہارون علیہ السلام کے پاس آئی اس کا نام بھی الفرقان ہے. اور وہ کون سی کتاب تھی؟ تورات. تورات کی بھی بڑی عظمت قرآن کریم میں بیان کی جاتی ہے، اس لیے کہ وہ بھی لوگوں کو پہچان دیتی تھی حق کیا اور باطل کیا، برائی کیا اور بھلائی کیا، سچ کیا اور جھوٹ کیا ہے. ٹھیک ہے. اور فرقان اندر کی روشنی کے لیے بھی آتا ہے، کیونکہ آگے دیا کا لفظ بھی آیا. ہم زود بولتے ہیں عربک میں، دود بولا جاتا ہے، وہ دیا ان اور روشنی. اسی کتاب کی خصوصیت دوسری کیا ہے؟ وہ روشنی ہے، روشن کرتی ہے، نور ہے لوگوں کے لیے. وہ ذکر للمتقین، اور ذکر ہے، ریمائنڈر ہے، نصیحت ہے، کس کے لیے؟ متقین کے لیے. اچھا، اب یہاں پہ یہ تینوں صفات یاد رکھیے گا کہ تورات کی ہیں، کسی اور کی نہیں ہے. ٹھیک ہے. جیسے کہ میں کہوں کہ میں نے آپ کو جو تحفہ دیا وہ بڑا قیمتی ہے اور بڑا خوبصورت ہے اور بہت اچھا ہے، تو یہ تینوں جو صفات ہیں یہ وہ اس تحفے کی ہی ہیں. ایسا نہیں کہ تین الگ الگ چیزیں ہیں کہ فرقان بھی ان کو دیا اور دیا بھی ان کو دی اور ذکر بھی ان کو دیا، تین کوئی ایک چیز کچھ اور ہے، ایک کچھ اور ہے، ایک کچھ اور ہے، ایسا نہیں ہے. موسیٰ علیہ السلام کو آپ کو پتا ہے کہ تورات کی تختیاں دی گئی تھیں اور صحف بھی دیے گئے تھے، اور اس کے اندر ہر ایک انسان کے لیے ایک فرق پہچاننے کی چیز بھی تھی. اب یہ فرقان، لیکن جیسے قرآن کریم کو بھی فرقان کہا جاتا ہے، کیا کرتا ہے؟ آپ کو کچھ اس کے ذریعے کچھ فرقان ملا؟ جب آپ قرآن کریم پڑھتے ہیں تو جیسے جیسے آپ پڑھتے جاتے ہیں حق اور باطل کی پہچان ہونے لگتی ہے. ہر وقت آپ کے ساتھ کوئی مفتی نہیں رہ سکتا، کوئی ٹیچر نہیں رہ سکتا، کوئی ہر وقت آپ کو بتانے والا نہیں رہے گا. آپ جیسے جیسے اللہ کے کلام کو پڑھتے جاتے ہیں، یہ قرآن کی بھی فضیلت اور اس کی بھی خصوصیت ہے اور تورات کی بھی تھی، ویسے ویسے ساتھ ساتھ انسان کے اپنے اندر ایک سمجھ لے میزان قائم ہو جاتا ہے. حق اور باطل کو آپ اپنے اندر ہی تولنے لگتے ہیں، آپ کو خود پتہ چلنے لگتا ہے کہ نہیں نہیں یہ بات صحیح نہیں ہے، ایک کرائٹیریا آپ کو مل جاتا ہے. اسی طرح دیا قرآن بھی کو بھی نور کہا گیا، اور یہ بھی جو تورات بھی تھی وہ بھی روشنی تھی. لیکن جب انسان چلنے لگتا ہے نا کسی راستے پہ، تو اس کو اندر کی بھی روشنی چاہیے ہوتی ہے اور باہر بھی روشنی چاہیے. بالکل ایسے ہی جیسے آپ کی گاڑی ہے، تو آپ کی گاڑی اگر باہر روشنی بھی ہو، کہیں لائٹیں جلی بھی ہوں، تو جب تک آپ کی اپنی گاڑی کے اندر کی لائٹیں نہیں جل رہی ہوتی اس وقت تک آپ چل نہیں سکتے. اندر بھی چاہیے روشنی، باہر بھی روشنی چاہیے. تو یہ روشن کر دیتی ہے انسان کے ماحول کو بھی، اس کے ارد گرد کو بھی، اس کی زندگی کو بھی. یہ دیا بھی تھی، और ذکر اور ذکر نصیحت ریمائنڈر. مگر دیکھیں جو پہلی صفت ہے وہ ہے پراپر ناؤن آ رہی ہے الفرقان, اس کے بعد ادیا نہیں آئی, الذکر نہیں آئی, بلکہ وہ اسم نکرہ آئے. کیوں؟ اس لیے کہ الفرقان تو تورات سب کے لیے تھی, سب کے لیے, چاہے وہ اس پہ ایمان لائے یا نہیں لائے. لیکن دیا اور ذکر کس کے لیے؟ جو صرف متقی لوگوں, ان کو جو اللہ سے ڈرنے والے ہیں ان کے لیے یہ روشنی کا کام بھی دیتی ہے اور ان کو ریمائنڈر دیتی ہے. کیسے متقین؟ متقین کون ہوتے ہیں جن کے لیے یہ ریمائنڈر بنتی ہے اور روشنی بنتی ہے, راہ دکھاتی ہے ان کو؟ کون سے لوگ ہوتے ہیں متقین؟ ہمارے لیے بھی تو ہے نا, قرآن کریم شروع جب ہوتا ہے تو ہدل للمتقین آتا ہے, یہ ہدایت ہے متقین کے لیے. تو متقین کون ہے؟ اب اس کی تفسیر اللہ تعالیٰ نے خود بیان فرما دی یہاں پہ کہ کون لوگ ہیں جو متقین ہیں. اور اگر ہم دیکھنا چاہتے ہیں کہ ہم ابھی تک متقی بنے ہیں یا نہیں اس قرآن کے ذریعے, یا ہم ان میں سے ہیں جو اس قرآن سے فائدہ اٹھائیں, اس سے رہنمائی لیں, تو وہ دو صفات بیان کی گئی ہیں یہاں پہ متقین کی. نمبر ون, الذین یخشون ربہم بالغیب, وہ جو اپنے رب سے غیب میں ڈرتے ہیں. نمبر ٹو, وہم من الساعت مشفقون, اور وہ قیامت سے ڈرنے والے ہیں. میں نے آپ کو یخشون کا کیا بتایا تھا, یعنی اوور ویلم ہو جاتے ہیں عظمت سے. کسی کی عظمت آپ کے دل میں آ جائے نا, تو اس سے جب دل مرعوب ہو جاتا ہے, دبنے لگتا ہے, وہ ہے خشیت. تو وہ کیسے لوگ ہیں متقی؟ وہ لوگ جو ڈرتے ہیں اپنے رب سے غائبانہ طور پہ. مطلب کیا؟ اس لیے کہ جب دنیا کے لوگ سامنے ہوتے ہیں پھر تو ہم سارے ہی ڈر ڈر کے چلتے ہیں اور بڑے اچھے عمل کرنے کی کوشش کرتے ہیں اور اچھے ترین اخلاق رکھنے کی کوشش کرتے ہیں. مگر اس وقت کیا حال ہوتا ہے جس وقت کہ ہم اکیلے ہوتے ہیں غیب میں غائبانہ طور پہ, یعنی کوئی لوگ نہیں ہیں دیکھنے والے, یا یہ کہہ لیں چلیں ہمیں اکیلے نہیں بھی ہوئے, ٹیچر نہیں ہے, کوئی گروپ انچارج نہیں ہے, کوئی ساتھ قرآن کے ساتھی نہیں ہے, بس گھر والے ہیں, بچے ہیں, ہسبینڈ ہیں. اب ان کے سامنے کیا اللہ کا ڈر رکھنا؟ ہمیں ان کو تو پتہ ہی ہے, ان کو تو کوئی مسئلہ نہیں ان کے ساتھ. کیا وہاں پہ بھی اللہ کا ڈر ہوتا ہے ہمارے اندر؟ کیا وہاں پہ بھی ہم اللہ سے ڈر ڈر کے چلتے ہیں کہ نہیں, ان کے ساتھ بھی جو معاملہ کرنا ہے اس میں بھی مجھے اللہ سے ڈرنا ہے, میری ٹیچر مجھے نہ دیکھ رہی ہوں کوئی بات نہیں, ٹیچر کو پتا چل جائے گا اس کے اوپر تو ہمیں بڑی فکر ہوتی ہے, فلاں کو پتا چل جائے تو اس پہ بہت فکر ہوتی ہے, کیا کہیں گے وہ اگر ان کو یہ معلوم ہو جائے. لیکن کیا اس کے بغیر صرف اللہ کے خوف سے ہمارا عمل درست رہتا ہے؟ وہ سب کام جو ہم گھروں میں کر رہے ہیں آج کل, جو ہمارے رویے ہیں, ہمارے اخلاق ہیں, ہمارے معاملات ہیں, چاہے شوہر کے ساتھ ہوں یا بچوں کے ساتھ, خود سوچیں. صرف اتنا اپنے آپ کو ٹیسٹ کرنے کے لیے سوچیں کہ یہ سارے معاملات کی فلم بنا کے پوری کلاس کو اگر دکھائی جائے تو کیا مجھے اچھا لگے گا, یا میں کبھی بھی نہیں چاہوں گی ایسا ہو. اس کا مطلب اگر کلاس کا ڈر ہے یا لوگوں کا ڈر ہے تو یہ اللہ سے ڈرنا تو نہ ہوا. اللہ تعالیٰ کی ذات تو یہ کلاس کے لوگوں سے اور جو آپ کے ٹیچر ہیں اور یہ ہیں ان سے بہت زیادہ بلند ہے, اس سے ڈر نہیں لگتا کہ اس کا ڈر ہو جو بھی میں کر رہی ہوں اپنے گھر میں, مجھے اس کا ڈر ہو اور اس کے ڈر سے میں کروں, یا اس کے ڈر سے میں کسی چیز سے رک جاؤں. اس کا ڈر نہیں, اور انسانوں کا ڈر. کیا ہم خوش ہوں گے اپنی یہ مووی بننے پہ, یا رونے لگیں گے کہ نہیں یہ کسی کو نہ دکھاؤ, کسی کو نہ پتا چلے کہ یہ میں ہوں؟ خود چیک کر لیں, ہمیں پتا چل جائے گا کہ ہم کتنے پانی میں ابھی تک, ہم متقی بنے ہیں کہ نہیں. کیونکہ متقی وہ ہوتا ہے جو لوگوں کے سامنے بھی وہی ہے اور گھر میں بھی وہی ہے. اس کو یہ نہیں ہے کہ اب لوگوں کے سامنے میرا یہ کردار اور اخلاق ہو اور گھر کے اندر میرے کردار اور اخلاق بالکل الٹ ہو کہ گھر والے خدا کی پناہ چاہیں اور یہ سوچیں گے یہ قرآن پڑھ رہی ہے. یخشون ربہم بالغیب، یہ بات بہت زیادہ ہمارے لیے ہمیں جگہ دینے والی ہے، اور ہمیں بہت زیادہ اپنے کردار کو اس کے آئینے میں چیک کرنا ہے، ہم کیا کر رہے ہیں، ہمارا اخلاق لوگوں کے ساتھ کیسا ہے اور اپنے گھر والوں کے ساتھ کیسا ہے. کہیں ایسا تو نہیں کہ ورسٹ ہے اپنے گھر والوں کے ساتھ، کہیں ایسا تو نہیں کہ ہسبینڈ ہمیں کچھ بات کہتے ہیں تو ہم آگے سے قرآن کی آیتیں کوٹ کر کر کے بتا دیتے ہیں، یہ میں نے پڑھا، وہ میں نے پڑھا، یہ حدیث وہ حدیث، اور ان کے منہ پہ مارتے ہیں حدیثیں اور آیتیں، اور آپ اپنے آپ کو کیا سمجھتے ہیں، میں تو بڑی چیز ہی بن گئی ہوں، اس کی مووی بنا لیا کریں، اور پھر سوچیں کہ یہ مووی سب کو نظر آئے تو کیسا ہو. جو قرآن ہے نا یہ آئینہ ہے، یہ فرقان ہے. آپ کے اپنے اندر مفتی بیٹھ جاتا ہے جو آپ کو بتا دیتا ہے کہ یہ غلط کر رہی ہو، اور اگر ابھی تک ایسا نہیں ہوا اور یہ احساس ہی نہیں جاگا کہ کہاں کہاں میں غلط کر رہی ہوں، تو کچھ نہیں سیکھا، فرقان آیا ہی نہیں ابھی. اگر کسی کو بتانے کی ضرورت ہے کہ یہاں پہ تم غلط ہو، تو کیا فرقان آیا میرے اندر؟ کیا ہم واقعی غیب میں ڈرتے ہیں؟ بچوں کے ساتھ معاملات کرتے ہوئے ڈرتے ہیں؟ یا اس کو ایسے ہی سمجھ لیتے ہیں کہ کوئی بات نہیں ہے، جبکہ یہ بھی ہمارے امتحان کے پرچے ہیں. شوہر بہت بڑا پرچہ ہے امتحان کا. کیا آپ صلی اللہ علیہ وسلم نے فرمایا نا، جو اللہ پہ ایمان رکھتی ہو، جو نماز 5 وقت کی پڑھتی ہو، جو سارے روزے رکھتی ہو اور اپنے شوہر کی تابع دار ہو، وہ جنت کے جس دروازے سے چاہے داخل ہو جائے. اور ہم میں سے کچھ لوگ ایسے بھی ہیں جن کے شوہر ان سے ناراض ہیں، جن کے شوہر کے ساتھ ان کی بات چیت بند ہے، جن کے گھروں میں جھگڑے ہیں، جن کے شوہر ہر وقت تنگ رہ رہے ہیں ان سے. کیا اخلاق دکھا رہے ہیں ہم؟ ہمارے اخلاق تو اتنے بہترین ہو جانے چاہیے قرآن کریم سیکھنے کے بعد، کہ وہ خود یہ سوچیں کہ کیا پڑھ رہی ہے، میں بھی پڑھوں، اس کے اندر کتنی تبدیلی آئی ہے جب سے اس نے قرآن پڑھنا شروع کیا. نہ کہ وہ یہ کہیں کہ جب سے قرآن پڑھنے لگے یا تو مجھے ہی تانے دینے لگی. یاد رکھیں، اللہ تعالیٰ نے ہمارے مارکس نہیں دیکھنے کے ٹیسٹوں میں کتنے نمبر آئے ہیں، کتنے سپارے ہم نے پڑھ لیے، کتنی دفعہ پڑھ لیا قرآن، کتنے ہم نے یاد کر لیے لفظی ترجمے. یہ اللہ کے ہاں ٹیسٹ نہیں ہے، یہ تو جسٹ آپ کی سکھانے کے لیے ایک آپ کا یہاں پہ ٹیسٹ لیا جاتا ہے. اس کی کوئی اہمیت نہیں ہے ان مارکس کی اللہ کے نزدیک. اللہ کے نزدیک یہ دیکھا جائے گا کہ جب یہ پڑھا تو اس کے بعد عمل میں کتنا آیا، اخلاق و کردار میں کتنا آیا. کتنے لوگ ہیں جو آپ کے ارد گرد ہیں جو آپ کے کردار سے متاثر ہو کے اس قرآن سے جڑنا چاہتے ہیں، اور کتنے لوگ ہیں جو اس قرآن کے اوپر تانا دے رہے ہیں کہ یہ قرآن پڑھا ہے تم نے. ہم اپنے اندر جھانکیں، نہ کسی کو بتانے کی ضرورت ہے، نہ کسی سے کہنے کی ضرورت ہے. بس یہ سوچ لیں کتنے کتنے مارکس میں لے رہی ہوں، لیکن ان پرچوں میں میرے کتنے مارکس ہیں. ہسبینڈ ایک پرچہ ہے، اس میں کتنے مارکس ہیں؟ بچے ایک پرچہ ہے، اس میں کتنے مارکس ہیں؟ سسرال ایک پرچہ ہے، اس میں کتنے مارکس ہیں؟ سب ہمارے امتحان ہیں. کہیں یہ تو نہیں کہ ہم ان میں فیل ہیں، اور یہاں ہم بن بن کے دکھا رہے ہیں کہ ہم بڑی چیز ہو گئے ہیں، ہم یہ بن گئے ہیں، ہم وہ بن گئے ہیں، ہم گریجویٹ ہو رہے ہیں، ہم فلاں ہو رہے ہیں. کون سی جگہ پہ آپ سے پوچھا جائے گا کہ آپ کتنی دفعہ گریجویٹ ہوئے، یا آپ اپنے نمبروں کی ٹیسٹ پیپروں کی فائل لے کر آ جائیں اور دکھائیں؟ کہاں پہ پوچھا جائے گا؟ ہاں، اخلاق کے نمبر لگیں گے، وہ سب سے وزنی ہوگا میزان میں. اگر ہم جو ٹیسٹ ہیں انہی میں فیل ہو گئے جو ہمارے اصل ٹیسٹ ہیں. آپ سب مجھے بتائیے گا، میں چاہتی ہوں اگلا جب ٹیسٹ آئے آپ، یا تو آج کے بعد سے آپ مجھے بتائیے گا کہ آپ کے گھروں کے اندر کتنے کام ہیں جو آپ کے ہسبینڈز کرتے ہیں. سب اپنے ٹیسٹ میں لکھے بھیجیں گے مجھے، یہ کوسچن ہوگا. ایسا تو نہیں ہے کہ گھروں کے کاموں کو ان کو لگایا ہو और आप बैठ के, जी मैं तो कुरान पढ़ रही हूं, घर की मुझे कोई परवाह नहीं है। और ये तो नहीं कि बच्चे मुसीबत में आ गए हैं, कि क्या मुसीबत है, हमारी माँ जो कुरान पढ़ने शुरू की, हर बार डंडा लेके हमारे पीछे पड़ी रहती है, वो आपसे भागते फिरते हो। क्या यही तरीके हमारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के थे? उस वक्त जब कौम गुमराही में डूबी हुई थी, तो उसको निकालने के यही तरीके थे, लोगों के पीछे डंडा लेके भागते फिरे। हम तो लोगों को मुतनफिर कर रहे हैं दीन से, दूर भगा रहे हैं, करीब नहीं ला रहे। तो यख्शौना रब्बहुम बिलगैब, गैब में डरना सीखें अपने रब से। लोगों के सामने हम सब अच्छे हैं, सब, कोई भी नहीं बुरा, हर एक की तारीफें हैं, जी फलां बड़ा अच्छा, फलां बड़ा अच्छा। पता तो जब तब चले जब हमारे शौहर हमारे लिए गवाही दें कि ये बड़ी अच्छी है, हमारे बच्चे हमारे लिए गवाही दें कि हमारी मां बड़ी शफीक है, बड़ी मेहरबान है, नरमी के साथ अल्लाह ताला जो खैर अता फरमाता है वो सख्ती के साथ नहीं फरमाता। फिर वह हम मिना साथ ही मुश्फिकून, और वो कयामत से डरने वाले हैं। कयामत के दिन से डरने की क्या जरूरत है भाई? डरे तो वो जो काफिर हैं, हम क्यों डरे? यहां पे तो कहा गया मुत्तकी डरते हैं, मुत्तकी कयामत के दिन से डरते हैं, और हम सोचते हैं कि हमने क्या डरना है भाई, अल्लाह गफूर रहीम है, डरने की क्या जरूरत है? डरे हैं वो बुतपरस्त, डरे हैं फलां, डरे हैं, हम क्यों डरे भाई? हमें बस अल्लाह ने माफ कर देना, तो हमें डरने की क्या बात है? एक बात याद रखिए, अल्लाह गफूर रहीम है बेशक, उसका नाम अर्रहमान और अर्रहीम है बेशक, लेकिन फिर भी हमें डरने की जरूरत है, क्योंकि वो माफ करे या ना करे ये उसकी मर्जी, और उस दिन रहम करता है हम पे या नहीं करता ये उसकी मर्जी है। हम ये नहीं कह सकते कि चूंकि वो गफूर रहीम है इसलिए मुझे तो डरने की जरूरत ही नहीं, अब तो मैं बेबाक होके जो मर्जी करूं, अब तो मुझे कोई अमल करने की जरूरत नहीं क्योंकि वो तो रहमान और रहीम है। इस चीज को हमने इतना ज्यादा यानी इससे धोखा खाया, मिस इंटरप्रेट किया या पता नहीं क्या समझा इसको, कि किसी के साथ मेरी बात हो रही थी, कोई शख्स फौत हो गया और वो बहुत शराब पीता था, तो उसके किसी अजीज से मेरी बात हो रही थी, तो मैंने कहा क्या इसको कभी नहीं किसी ने रोका था कि शराब हराम है? उसने कहा कि नहीं रोका तो नहीं था, ये असल में बड़े बयान सुनता था फलाने पीर साहब के और फलां के और फलां के, और फिर उसके बाद कहता था देखा उसके अंदर बयान में तो ये आया कि शराबी को भी अल्लाह ने माफ कर दिया, तो इसलिए अल्लाह ने मुझे भी माफ कर देना, लिहाजा वो शराब पीता ही रहा। क्या अल्लाह ताला की मगफिरत का ये माना है? क्यों कुरान कहता है कि मुत्तकी तो वो, तो वो हैं जो अल्लाह से गैब में भी डरते हैं, वो फिर भी वो क्यामत के दिन से डरते रहते हैं, उनको तो सबसे ना डर होना चाहिए, लेकिन यहां पे तो उलट है। और हम आज सारे डर खौफ छोड़ के रिलैक्स होके बैठ चुके हैं, भी फिक्र की बात ही क्या, कोई डर भी रहा हो तो कहते हैं क्यों फिक्र की बात, बस अल्लाह गफूर रहीम है, क्या तुम डरती रहती हो हर वक्त? नहीं, हम डर आने ही नहीं देते। डर का मतलब क्या है यहाँ पे? डर का मतलब ये नहीं कि आज आप मुंह बसोरी बैठी रहे और हस्बैंड भी घर आए तो आप कहें कि हाय आज तो हमारा दर्स ऐसा था, बस मैं तो डिप्रेशन में चली गई। वो कहेंगे अच्छा ये कुरान पढ़ रही है। डिप्रेस नहीं करता ये डर, क्या करता है, इंसान से अमल कराता है, इंसान की इसलाह कराता है कि मुझे अल्लाह के सामने खड़े होना है, क्योंकि वहां पे याद रखे कुरान में है कि वहां पे जन्नत भी है और जहन्नुम भी है, अल्लाह की मगफिरत भी है और उसका अजाब भी है। किस जगह पे लिखा हुआ है कि वहां पे अजाब कोई है ही नहीं, सिर्फ मगफिरत ही मगफिरत है, वहां पे जहन्नुम कोई है ही नहीं, सिर्फ जन्नत ही जन्नत है। किधर लिखा हुआ है ये, कभी मुझे भी पढ़ा दे। लेकिन ना डर होके तो हम ऐसे ही बैठे हुए जैसे वहां पे तो कोई जहन्नुम है ही नहीं, और अगर है भी तो हमें क्या भाई, हमारे लिए थोड़ा ही है वो, इसलिए हम डरते ही नहीं है। اگر کبھی جہنم کا ذکر آ کے آ جائے اور ہمارے آنسو بھی نکل آئے تو وہ بھی اس لیے ہوتا ہے کہ ہائے باقی بڑے کافروں کے لیے تو بڑا سخت عذاب ہے، ہائے پڑھ کے ہم بڑے متاثر تھے، لیکن کبھی اس بات پہ آنسو نکلا کہ اللہ کہیں اگر میں اس جہنم میں چلی گئی تو کیا ہوگا؟ کہیں یہ ڈر آیا کبھی؟ یا ہم وہ زندگی گزار رہے ہیں کہ 100% جس سے بھی میں ملتی ہوں نا 100% ایسے لگتا ہے کہ انہوں نے لکھوایا ہوا ہے کہ ہم جنتی ہیں، 100% چاہے ان کا عمل کچھ بھی ہے نا، کچھ بھی، جس بندے سے میں ملوں وہ یہ سمجھتا ہے میں جنت میں ہی جانے والا ہوں، پوسیبلٹی نہیں جہنم کی تو بالکل رول آؤٹ ہے، پوسیبلٹی نہیں، ایسے لگتا ہے جیسے جہنم کوئی ہے ہی نہیں، وہ تو بس اس لیے ڈراوے دیے میں وہاں پہ کچھ کچھ نہیں ایسے، اور اگر ہوگی بھی تو انہی لوگوں کے لیے، بنی اسرائیل بھی یہی کہا کرتے تھے لن تمسن النار الا ایام معدودات، کہ ہمارے آگ تو اول ہمیں چھونی نہیں، اگر چھوئے گی بھی تو چند دن ہوگی بس، پھر ہم نے تو نکل کے باہر آ جانا، کیا وہی ہماری بھی سوچ نہیں ہوگی؟ گارنٹیاں ہم سب نے لکھوائی ہوئی ہیں، اسی لیے تو ڈر کی ضرورت ہی نہیں، ڈریں وہ ہماری بلا سے جنہوں نے کچھ ایسے غلط کام کیا، ہمیں ڈر کی کیا ضرورت ہے؟ ہم نے اگر کچھ کر بھی لیا تو کوئی نہیں، اللہ ہے نا جو ہمیں معاف کرے گا، بڑی بھول میں اگر قرآن آنکھیں کھول کے کبھی پڑھو تو پتہ چلے کہ جو متقی ہیں وہ کیسے کانپنے والے ہیں، اللہ کے سامنے کھڑے ہونے سے ہی کانپتے ہیں، جہنم کی تو بعد میں سوال ہے، ان سے تو یہ بھی ہے کہ اللہ حساب کتاب لے گا تو کیا حال ہوگا؟ حضرت عمر کو دیکھیں فرماتے ہیں، عمر کسی اور کی میں عام بندے کی بات نہیں کر رہی، جن کو تو گارنٹیاں مل چکی تھی نا، وہ فرماتے ہیں اگر میرا ایک قدم جنت کے اندر ہو اور ایک باہر ہو، اندر ایک ہے، ہمارے جیسوں کا تو ایک بھی اندر نہیں، فرماتے ہیں اگر ایک اندر ہو اور ایک باہر ہو تب بھی مجھے یہ ڈر ہوگا کہ کہیں یہ نہ ہو کہ میں جہنم میں چلا جاؤں اور جنت سے محروم ہو جاؤں، پھر بھی اس کے بعد ہمارے اندر کوئی ڈر خوف نہیں، اور اگر ڈر خوف آتا ہی ہے تو وہ یہ ہے ڈپریشن کی صورت میں، پھر بالکل بیکار ہو جاتے ہیں، ناکارا ہو جاتے ہیں، جو ڈرے ہوئے ہیں تو وہ ڈپریس بیٹھے ہوئے ہیں، ہمیں ٹینشن بہت ہے، اور دوسرے یہ ہیں کہ جن کو کوئی ڈر ہی نہیں ہے، کوئی خوف نہیں ہے، بس ان کے لیے ایوری تھنگ از گڈ اوور دیئر، سیٹلڈ ہے ان کے لیے، کس نے گارنٹیاں لکھ دی؟ عبد الرحمن بن عوف ہیں، صرف اللہ کے سامنے کھڑے ہونے کے خوف سے روتے ہیں، آپ صلی اللہ علیہ وسلم نے بشارت دی ہوئی ہے ان کو کہ آپ کے لیے جنت ہے ہی ہے، اشرا مبشرہ میں سے، پھر بھی جب ان کو پتا چلتا ہے کہ میرے بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اے عبد الرحمن تم سب سے آخر میں مجھ سے ملے، جنت میں سب سے آخر میں یعنی تم مجھ سے ملے، میرے یعنی سارے صحابہ میں سے، تو پوچھا یا رسول اللہ کیوں گھبرا گئے؟ فرمایا تیرے مال کی کثرت نے تجھے روک کے رکھا، یعنی مال کا حساب دیتے 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 اتنی دیر لگ گئی تجھے، کیونکہ مالدار بہت تھے، تو ان کا قافلہ آیا ہوا تھا، سبحان اللہ، اتنا بڑا قافلہ تھا کہ یعنی اگر اس کا پہلا اونٹ مدینہ کے ایک سرے پہ ہے تو دوسرا مدینہ کے باہر ہے، اتنا بڑا قافلہ تھا، سمجھ لیں کہ یعنی آپ کیسے سمجھیں گے کہ یعنی شپس آ جائیں ہاربر پہ، جتنے شپس کھڑے ہوئے ہیں، جتنے شپس کی لائنوں کی لائنیں ہیں، یا گاڑیاں ہیں جیسے رش آور میں ہوتی ہیں، جتنی گاڑیاں ان میں سب میں سامان بھرا، اور جتنے شپس ہیں سب میں سامان بھرا، اور وہ ایک آدمی کے ہیں سارے شپس جو سارے کے سارے پہنچے ہیں، اس زمانے میں اونٹ ہوتے تھے جو بھرے ہوئے تھے سامان سے، لدے ہوئے تھے، فرمایا سب کے سب اللہ کے راستے میں نے دے دی، کہ اتنا سخت میرا حساب کتاب ہوگا، مجھے اتنی دیر کھڑے رہنا پڑے گا، حساب کتاب کے خوف نے ہی ان کی یہ حالت کر دی، ابھی تو جہنم کی بات ہی نہیں آئی، حالانکہ پتہ ہے کہ اس حساب کتاب کے بعد تو جنت میں ہی جانا ہے، تو ہم کدھر ہیں پھر، کس بھول میں ہیں، اور کیوں یعنی خوف خدا ہم سے ختم ہو گیا، کیوں نہیں ہم ڈرتے؟ بچے گا وہی جو ڈرے گا، جو ڈر ڈر کے یہ زندگی گزارے گا، اور جو نہ ڈر ہو کے بیٹھ گیا اس کا بچنا بڑا مشکل ہے۔ نہ ڈر کبھی نہ ہو، ہمیشہ اس ڈر کے ساتھ رہیں کہ اللہ، ظاہر ہے ہم سے غلطیاں تو ایوری ڈے ہر لمحے ہی ہوتی ہیں، یا اللہ تعالیٰ یہ بھی غلطی ہو گئی، یا اللہ یہ بھی غلطی ہو گئی، اللہ تو اپنی رحمت سے معاف کر دینا، اللہ تو اپنی رحمت۔ ہمیشہ ڈر آپ کے اندر رہنا چاہیے، کبھی ختم نہ ہونے دے۔ ہاں یہ امید ضرور ہو کہ اللہ کی رحمت بہت وسیع ہے، اللہ کی رحمت بہت وسیع ہے، اس کے در سے کوئی خالی نہیں جاتا۔ وہ معاف کرنے پہ آئے تو زمین بھر کے گناہ لے کر آ جاؤ تو تب بھی معاف کر سکتا ہے، مگر یہ اس کی مرضی ہے، جس کو چاہے معاف کرے۔ تو ڈر اپنے اندر اگر نہیں ہے تو پیدا کریں، اور یہ سب پڑھ کے پیدا کریں، جو قرآن آپ پڑھ رہے ہیں، جو سیرت آپ پڑھیں، صحابہ کرام کی زندگیاں آپ پڑھیں، اور اس ڈر کے بعد عمل میں اصلاح کریں، اور اس چیز کو دیکھیں کہ کہاں کہاں کون کون سے فیلڈز ہیں جن میں میں پیچھے ہوں، کون کون سے میرے امتحان کے پرچے ہیں جن میں میں نے اپنے آپ کو فکس کرنا ہے، اور یہ فکس نہ ہوئے تو میں کیا جواب دوں گی؟ یہ میری گواہیاں ہیں، میرے گھر میں ہی لوگ مجھ سے نالا ہیں، ناراض ہیں، بات چیت بند ہیں، میرے رشتہ داروں میں ہی ایسے لوگ ہیں، میں کدھر اپنے آپ کو سوچ رہی ہوں کہ ہاں جنتوں کے تو دروازے گیٹ میرے لیے ہی فرشتے کھول کے کھڑے ہیں اور استقبال کرنا چاہتے ہیں۔ اللہ کرے ایسا ہو، مگر اس کے لیے کیا ان حکموں کو جو اللہ تعالیٰ کے واضح حکم ہیں ان کو آپ سوچتے ہیں توڑ کے جنت میں چلے جائیں گے؟ کیسے فیصلے کرتے ہیں؟ تو یہ آیت آئی اوپننگ ہے، سب اپنے گھروں میں دیکھیں، باہر کو چھوڑ دیں، ہم نے اس وقت باہر نہیں جانا، صرف اپنی چار دیواری کے اندر جو افراد رہتے ہیں نا، دوستوں کو بھی چھوڑ دیں، اور دوسرے جو کلاس کے اور لوگ ہیں، کس کو تبلیغ کرنی ہے، کس کو کہنا ہے، کس کو بلانا ہے قرآن کی طرف، اس سے اچھا اخلاق، سب کو ہم نے چھوڑ کے اب یہ پورا ویک ہمارا یہ اسائنمنٹ سمجھ لیں، ہم نے اپنے گھر میں چیزوں کو فکس کرنا ہے، ان آرڈر لانا ہے۔ کیا؟ کیونکہ جب ہم مریں گے، یہ ہیں جو میری گواہیاں ہیں، ان کو میں تیار کروں کہ یہ میرے حق میں گواہی دے کہ ہم نے اس کو پایا تو ہمیشہ اچھا ہی پایا۔ شوہر یہ نہ ہو کہ شکر الحمدللہ ادا کرے کہ یہ مر گئی تو مصیبت جان چھوٹی، سر میں درد تھی، بلکہ جب بھی شوہر ہو یا کوئی بھی ہو، جب یاد کریں تو اچھے الفاظ میں یاد کریں۔ تو دس ویک اسائنمنٹ، ہمارے گھر ان کو ہم نے فکس کرنا، گھر میں جتنے رشتے ہیں، آپ کے گھر میں جو بھی رہ رہا ہے ان کے ساتھ فکس کریں۔ بہت ڈیفیکلٹ ہے یہ، لیکن اٹ ہیز ٹو بی ڈن، یہ ہے پریکٹیکل۔ قرآن پڑھا تو ہم نے ہے، اس کے بعد رٹنا اس کا پریکٹیکل نہیں ہے، ترجمے یاد کرنا اس کا پریکٹیکل نہیں ہے، اس کا پریکٹیکل ہے اس وقت عمل میں لے کر آئیں۔ اچھی بات کہہ دیں کسی کو، لیکن ایک ہی بات آپ اچھے طریقے کے ساتھ کہہ کے دوسرے کا دن اچھا کر سکتے ہیں، دوسرے کا موڈ اچھا کر سکتے ہیں، آپ اپنی جگہ دوسرے کے دل میں بنا سکتے ہیں، اور وہی بات آپ برے طریقے سے کہہ کے اور سارا اس کا دن بھی خراب کر سکتے ہیں، اور اپنے لیے اس کے دل میں ناگواری کے جذبات بھی پیدا کر سکتے ہیں۔ ایک بندے نے ایک بات آپ کو کہی ہو تو آپ یہ بھی کہہ سکتے ہیں آگے سے، میں نے تو تمہیں یہ پہلے ہی کہا تھا، تم تو اتنی بے وقوف ہو کہ تمہیں تو بات پہلی دفعہ میں سمجھ ہی نہیں آتی۔ اور دوسری آپ یہ بھی کہہ سکتے ہیں، یہ تمہاری بات بہت ہی اچھی ہے، واقعی اسی طرح ہونا چاہیے۔ دونوں باتوں کے اندر آپ نے رضامندی دے دی، لیکن بات ایک نیگیٹو طریقے سے بھی ہو سکتی، پازیٹو سے بھی ہو سکتی، ہم کس طرح کر سکتے ہیں؟ ہم نے جب یہ ٹاسک اپنا بنا لیا نا، ہمارا گول ہے، آبجیکٹو ہے کہ ہم نے اپنے لیے اپنے گھر والوں کے دلوں میں، اس وقت ہم کسی اور کی نہیں بات کریں، اپنے گھر والوں کے دلوں میں جگہ بنانی ہے۔ اپنے گھر والوں کے نام لکھ لیں ایک جگہ پہ، ہمارے حسن سلوک کے سب سے زیادہ حقدار یہ ہیں، जो हमसे सबसे करीबी रिश्ते हैं, एक एक का देखें मैंने इसके साथ कैसा करना है कि मैं अपनी जगह इसके दिल में बनाऊं। एक नेचुरल, एक रिश्तों की मोहब्बत वो अपनी जगह होती है, लेकिन कैसे मैं वो बनूं कि वाकई मेरे दुनिया से जाने के बाद जो मुझे याद करे यही कहे कि ऐसी बंदी, ऐसे अखलाक की मैंने नहीं कभी देखी। वहुम मिन साथी मुशफिकून, और ये इस वजह से हम करेंगे कि हम डरते हैं कयामत के उस दिन से कि जब अल्लाह ताला के सामने खड़े होना होगा। ये हमारे तकवा का टेस्ट है, कितने हद तक हम मुत्तकी बने हैं इसका टेस्ट है। वहादा जिक्र मुबारक उन अनजलना हो, और ये है जिक्र जो बड़ा मुबारक है, हमने इसको नाजिल किया। जैसे हमने तौरात को नाजिल किया इसी तरह इस जिक्र को, इस जिक्र कौन सा, ये कुरान करीम, ये मुबारक जिक्र है जिसको हमने ही नाजिल किया। अब देखें कुरैश मक्का जो थे उनको भी एक उनके पर्सपेक्टिव में देखें इस बात को, उनको इस बात पे तो एतराज था नहीं कि यहूद के ऊपर तौरात उतरी, मगर उनको इस बात पे बड़ा एतराज था कि आप सल्लल्लाहु अलैहि वसल्लम तो नहीं ये खुद ही बना रहे हैं, ये तो शायरी है, ये तो ये है, ये तो कहानत है, ये तो जादू है, ये तो फलां है। उनके ऊपर तो तुम मानते हो कि वो किताब वाले हैं जो यहूद हैं, उनके पैगम्बर के ऊपर किताब उतरी, तो इस पैगम्बर पे क्यों नहीं उतर सकती, इस पे क्यों इतना एतराज है तुम्हें। तो ये तो जिक्र है जो बाबरकत है। बरकत क्या होती है, खैर कसीर। बरकत क्वांटिटी से नहीं होती कि कितनी क्वांटिटी है, बरकत थोड़ी चीज में भी बरकत होना क्या होता है, यानी इसमें बहुत सारी खैर निकल आई। थोड़ा सा खाना होता है वो बहुत सारे लोग खा लेते हैं, आप कहते हैं इसमें बड़ी बरकत हो गई, यानी थोड़ी चीज थी लेकिन उसकी खैर कितनी ज्यादा फैल गई ना। $100 होते हैं आपके पास और आप कहते हैं इस $100 में ए अगर बरकत होती है तो क्या होता है, इतने सारे आपके काम बन जाते हैं। और अगर बरकत उठ जाए तो क्या होता है, आप कहते हैं हाय पैसों का पता ही नहीं चला, पता नहीं कहाँ उड़ गए, इसलिए कि उसमें बरकत नहीं थी। बरकत ऐसी चीज नहीं है जिसको आप टच करके देख सके, आंखों से नजर आए, बरकत आप महसूस कर सकते हैं। इसी तरह वक्त में बरकत होती है, माल में बरकत होती है, जिंदगियों में बाज लोगों की बरकत होती है कि वो 40-50 साल की जिंदगी भी गुजारते इतनी खैर कमा लेते हैं कि जो लोग 100-100 साल जिंदा रह के भी नहीं कमाते। तो ये क्या है बरकत, इस बरकत को फरमाया कि ये इस कुरान में है। क्या मतलब हुआ, यानी इसके जरिए इतनी खैर मिलती है लोगों को, जो इसको पढ़ेगा, जो इसको सीखेगा, जो इसको समझेगा, जो इसको हिफ्ज करेगा, जो इस पे अमल करेगा, जिंदगी में बरकत ही बरकत आ जाएगी, खैर ही खैर आ जाएगी, खैर खैर कसीर आ जाएगी। आपकी उसी दिन के अंदर इतनी बरकत हो जाएगी कि आपके कितने ही सारे काम हो जाए, इसलिए कि आपकी जिंदगी में क्या आ गया, ये जिक्र आ गया। आपके कितने सारे मसले हैं जो अल्लाह ताला कैसे हल फरमा देगा आपको पता भी नहीं चलेगा, क्यों, इसलिए कि आपकी जिंदगी में मुबारक जिक्र आ गया, बरकत वाली चीज आ गई। आप घर में ना तिलावत चलाते हैं, क्यों, बरकत हो जाएगी घर में। देखें तिलावत चलाने से अगर बरकत हो जाएगी, सोचें कि आपके पढ़ने से, सीखने से, उसको अमल करने से कितनी बरकत होगी। फिर इतनी बरकत वाली चीज और हमने उठा के ऊपर रखी हुई है कि हमें पढ़ने की जरूरत ही नहीं, कितने ही घरों में ये किताब है और जिससे उनके सारे घर में खैर ही खैर आ सकती है, वो ही बंद करके रख दी। ये मुबारक है किताब, तो इसको भी हमने ही नाजिल किया है। अफ अंतुम लहू मुनकिरून, क्या फिर भी तुम इसका इनकार करते हो। और इनकार करना सिर्फ ये नहीं है कि हम नहीं मानते कि अल्लाह की तरफ से, इनकार ये भी है कि जब आप अल्लाह का कोई हुक्म इस किताब में पढ़ते हैं और कहें मैं नहीं मानती, ये तो नहीं सही, ये तो नहीं लॉजिकल, ये फिर क्या बात हुई, ये कैसे आज हो सकता है। अब ये तो देखें आज हो ही नहीं सकता, कैसे आप सोचती कैसे होगा, ये भी उसका इनकार करना है। इसके हुक्मों का इनकार भी कुरान का इनकार है, इसको समझना कि ये एप्लीकेबल ही नहीं है, ये भी इसका इनकार है। इनकार तो कई तरीकों से होता है, इसकी बातों को समझना कि ये तो पुराने जमाने की बातें हैं और ये आज की नहीं है या आज के जमाने के लिए नहीं है, ये भी इसका इनकार है। और इसको कुछ अहमियत ना देना और ये समझना कि ये पढ़ने के काबिल ही नहीं है, ये भी तो इसका इनकार है। इनकार के तो बहुत सारे तरीके हैं। जब पता चलता है किसी चीज से हमें खैर मिलनी हो तो लोग तो भाग भाग के लेते हैं, पैसे दे के भी उसको लेते हैं, लेकिन इसका मतलब यकीन ही नहीं है कि इसके जरिए कोई बरकत मिल सकती है या ये कोई बरकत के काबिल चीज है। इसीलिए मुफ्त भी दिया जाए तो नहीं आते। इतनी बरकत वाली किताब अगर वाकई मुझे यकीन है तो खुद सोच लें फिर मैं इसको कितना टाइम देती हूं। हाँ, कितना टाइम देती हूँ इसको, और मुझे वाकई यकीन है कि ये बरकत वाली चीज है। वलकद आतैना इब्राहिम रुश्दहू, और इब्राहिम अलैहिस्सलाम को हमने रुश्द दी थी, मिन कबलु, इससे पहले ही। इब्राहिम अलैहिस्सलाम का भी यहां से किस्सा स्टार्ट होता है कि इब्राहिम अलैहिस्सलाम को रुश्द अल्लाह ताला ने अता फरमाया। रुश्द भी हिदायत ही है, लेकिन रुश्द और हिदायत में थोड़ा सा फर्क है। हिदायत तो है रास्ता दिखाना, और रुश्द इससे भी आगे है कि रास्ता ना सिर्फ देख लेना बल्कि उस रास्ते पे चल भी पड़ना, उस पे जमे भी रहना और आंखें बंद करके चलते चले जाना कि अब इतना यकीन है इस रास्ते पर और इतनी अच्छी तरह समझ आई भी है रास्ते की। जैसे आप एक मसलन है कि आप जीपीएस लगा के और किसी जगह पहुंचते हैं, और एक आपका मसलन जैसे आपका रोज का एक रूट होता है, आपका इतना जाना पहचाना वो रास्ता होता है कि आप घर से गाड़ी स्टार्ट करती हैं, मसलन आपका ऑफिस है या आपकी कोई और रोज जाने की जगह है, तो आपको पता ही नहीं चलता आप कब वहां पे पहुंच भी गई, आपने सोचा भी नहीं और चलती चली गई। ये है रुश्द, और जो जीपीएस के जरिए चलना वो है हिदायत। यानी रुश्द क्या है, इतना क्लियर होना किसी रास्ते का, इतना आपको उसके ऊपर यकीन होना और यानी बगैर सोचे समझे आप उसके ऊपर चलते चले जाते हैं, इतने आप उसके पर जमे होते हैं। तो इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला ने रुश्द दी थी, और ये भी मिन कबलू, इससे पहले। किससे पहले, यानी नबुवत से भी पहले, जब अभी नबुवत भी नहीं मिली थी, जब अभी बच्चे थे तब भी उनको बुराई भलाई की पहचान थी, तब भी उनको सीधे रास्ते का पता था। ना तो इब्राहिम अलैहिस्सलाम ने कभी शिर्क किया और ना ही किसी नबी ने कभी शिर्क किया। नबुवत तो उनको जाहिर बड़े होके जवान होके इस तरह सारे नबियों को मिली, लेकिन ये नहीं था कि उससे पहले वो कुछ भी करते फिरते हो। हालांकि पूरा इलाका शिर्क में डूबा हुआ था, इसके बावजूद एक लड़के का शिर्क से बचे रहना बचपन से कितनी बड़ी बात है। वो क्या क्या वजह है, रुश्द थी उनके अंदर, समझ बूझ थी उनको, पता था उनके कि ये सही नहीं है। और आप देखते हैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने भी कभी सारी जिंदगी शिर्क नहीं किया। इवन अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु ने कभी सारी जिंदगी नहीं शिर्क किया। तो सलीम फितरत जो होते हैं अल्लाह की तरफ से इनको प्रोटेक्शन होती है, अल्लाह की तरफ से इनको समझ बूझ रुश्द हिदायत मिली होती है यानी बचपन से। इस कॉल अली अभी ही, अब देखें यहां पे हम वो किस्सा पढ़ने लग रहे हैं इब्राहिम अलैहिस्सलाम की लाइफ का जो उनकी बिल्कुल यानी जैसे इसराइली रिवायात में है, वल्लाहु आलम कितनी ट्रू है, क्योंकि इसराइली रिवायात पे आप मतलब कोट कर सकते हैं लेकिन डेफिनेटली नहीं कह सकते कि सही है, कितनी हद तक सही है कि इसराइली रिवायात है कि इब्राहिम अलैहिस्सलाम उस वक्त टीनेजर थे। तो हम जब इब्राहिम अलैहिस्सलाम की लाइफ देखते हैं ना तो हम इसके कई फेजेस देखते हैं। हमने ये फेज भी देखा कि जिस जो सूरह अनाम में आया कि जिसमें सितारों को देखा, सूरज को देखा, इसको देखा। फिर हम यहां पे भी देख रहे हैं इब्राहिम अलैहिस्सलाम का मुकालमा अपने बाप के साथ और अपनी कौम के साथ। फिर हम इब्राहिम अलैहिस्सलाम को ये भी देखते हैं कि जब उनका बेटा इसहाक पैदा हुआ, फिर जब उनका बेटा इस्माइल पैदा हुआ, फिर हम उनकी जिंदगी के ये भी टेस्ट्स देखते हैं जो अल्लाह ताला ने कुरान करीम में भी मेंशन फरमाया है कि अल्लाह ताला ने उनको हर तरह से टेस्ट कर लिया और हर टेस्ट में वो पूरे उतरे। कि बुढ़ापे में उनको जो अल्लाह ताला ने टेस्ट किया जब बेटे और बीवी को छोड़ के आना था इतनी दूर, फिर और ज्यादा बुढ़ापे में थे जिस वक्त के ज़िबा करने का हुक्म दिया, फिर काबा की तामीर उनसे कराई, फिर यानी अल्लाह ताला ने उनको बेशुमार टेस्ट्स में डाला और सख्त तरीन हालात में भी उनको टेस्ट किया, लेकिन हर जगह उनको साबित कदम पाया। और इसी बात को फरमाया वकुन्ना बिही आलिमीन, सॉरी ये बात रह गई थी पीछे, वकुन्ना भी आलिमीन, और हम जानने वाले थे उसको, यानी हमें पता है कि इब्राहिम कितना लायक है, हमें पता है कि वो किस मनसब के काबिल है। यानी ऐसे ही नहीं अल्लाह ताला किसी को भी नबुवत दे दें, किसी को भी अपना खलील बना ले। अल्लाह को पता था पहले ही कि मैं जो इस जिन इम्तिहानों में इसको डाल रहा हूं और जिन हालात में इसको डाल रहा हूं, इब्राहिम उनमें सब में पूरे उतरेंगे। अल्लाह ताला को अच्छी तरह पता था हमने किसको कहाँ पे डालना है, किसको कौन सा यानी दर्जा देना है, कौन किस पाए का इंसान है, अल्लाह ताला को बहुत अच्छी तरह मालूम था। और फिर अब जो ये किस्सा आ रहा है, फिर अब ये उनका अपनी कौम के साथ और अपने बाप के साथ मुकालमा, यानी उनकी जवानी की ये जो फेज है लाइफ का, वो अब हम पढ़ने वाले हैं। और भी जगहों पे आपने दूसरे पढ़े हैं ना, तो अब ये वाला हम इंशाल्लाह आज देखते हैं। क्या था, इज कॉल अली अभी ही, जब कहा उसने अपने बाप से, वह कौमी ही और अपनी कौम से। अब यहां पे देखें, बाप का जिक्र पहले आया, कौम का बाद में, इसलिए कि सबसे पहले अपने जो करीबी हैं उनको नसीहत करना, उनकी इसलाह करना, उनको दावत देना, ये सबसे ज्यादा जरूरी है। आप सल्लल्लाहु अलैहि वसल्लम ने सबसे पहले अपने कबीले को, अपने खानदान को जमा करके फिर उनको दावत दी थी। तो इब्राहिम अलैहिस्सलाम ने भी सबसे पहले अपने बाप को दावत दी और अपनी कौम को फिर दावत दी। कौम भी यानी जिस कौम से वो बिलोंग करते थे, एक तो ये वो कौम तो बुतपरस्त थी ही, बाप जो थे वो ना सिर्फ बुतपरस्त था बल्कि बुतगर था, बुत बनाता था। तो इब्राहिम अलैहिस्सलाम ने अपने बाप को भी दावत दी और अपनी कौम को भी, और उनसे कहा, मा हादिही तमासील उल्लती अंतुम लहा आकिफून, क्या है ये मूर्तें, क्या है ये जो बुत जिनके तुम आगे जम के बैठे हुए हो। ये इब्राहिम अलैहिस्सलाम ने ये नहीं उनको कहा कि क्या है ये इलाह जो जिनके तुम आगे इबादत कर रहे हो, बल्कि ये क्या मूर्तें हैं जिनको तुम पूजने लगे हुए हो। ये भी देखे ना उनकी रुश्द है। अच्छा, हमें सबसे मुश्किल किसको दावत देना लगता है? लोगों को दावत देना तो फिर भी आसान होता है, लेकिन जब अपने खानदान को देते हैं, और उसमें भी जब अपने माँ बाप को कोई बात समझानी होती है, तो वो सबसे ज्यादा मुश्किल होती है। इसलिए क्योंकि वो सोचते हैं ये तो हमारा बच्चा है, अब हमें क्यों बात कह रहा है या कुछ है। और उसके अंदर फिर एक एहतराम, एक इज्जत का भी पहलू होता है कि वो भी हाथ से ना जाए, इंसान ऐसे उनके साथ नहीं बात कर सकता जैसे कि अपने बच्चे के साथ बात करेगा। तो आप ये देखें कि इब्राहिम अलैहिस्सलाम अब बाप का मकाम भी है, एक बाप का एक दर्जा है, और उसमें बाप वो बाप है, आम एक बंदा नहीं है, वो बाप है जिसका बिजनेस ही समझ लें या जिसकी जॉब ही समझ लें बुतों को बनाना है और उनको बेचना है। और कौम तो हमेशा से जो बुत परस्ती में लगे, तो उनको कहा कि ये क्या चीजें हैं, क्या बुत हैं ये जिनके आगे तुम जम के बैठे हुए, इसलिए कि वो उनके मजावर थे, उनके आगे जम के बैठते, जैसे आज आप देखते हैं कि कब्रों के आगे लोग किस तरह से बैठते हैं और उनके मजावर बन जाते हैं और फिर बस उन्हीं की खिदमत, इस तरह वो लोग लगे रहते थे। तो तुम क्यों ये काम कर रहे हो, तुम ये क्या कर रहे हो। अब आप सोच सकते हैं कि इब्राहिम टीनेजर हैं और उन्होंने आंख खोली है कैसे माहौल के अंदर जिसमें हर तरफ शिर्क का अंधेरा है, उसमें भी एक शख्स कितना साले है, इतना सलीमुल फितरत है कि इंसान हैरान होता है। वरना हम सोचते हैं ना ऐसे माहौल में तो ऐसा ही होगा, तो जिसकी अल्लाह ताला ने हिफाजत करनी हो तो कैसे अल्लाह ताला इब्राहिम अलैहिस्सलाम को उस माहौल में रख के भी बचाते हैं। अल्लाह ताला हमारी औलादों को भी शिर्क और कुफर और जो भी आज के फितने इनमें रहते हुए भी बचा के रखे। तो वो फिर ये जब उनसे सवाल करते हैं तो वो आगे से जवाब क्या देते हैं, अब बजाय इसके को कोई दलील लेकर आए, कहते हैं कालू वजदना आबाना लहा आबिदीन, उन्होंने कहा कि हमने अपने आबाओ अजदाद को इसी तरह इनके आगे इबादत करने वाले पाया। आप हमेशा देखिएगा जो जो भी ये शिर्क होता है ना, शिर्क इवन बिदात भी, بدعتیں ہیں، شرک ہیں، اس طرح کے خرافات ہیں، ان کے پیچھے کوئی دلیل نہیں ہوتی لوگوں کے پاس۔ جب ان سے پوچھیں کہ آپ یہ کیوں کرتے، نہیں جی ہمارے تو خاندان میں ایسے ہوتا تھا، ہمارے تو باپ دادا سے یہ چلا رہا ہے، ہمارے تو امام نے یہ کہا ہے۔ بھائی یہ کوئی دلیل نہیں ہوتی کہ آپ کے باپ دادا سے یہ آ رہا ہے یا آپ کے امام نے کہا ہے۔ دلیل کیا ہوتی، جو ہم نے پچھلی دفعہ پڑھا تھا، ہاتھو برہانہ کو، دلیل لے کر آؤ۔ دلیل یا تو کتاب سے ہوگی جو اللہ کی طرف سے آئی، یا پیغمبر کے فرمان سے ہوگی، بس، اور یہ کوئی دلیلیں نہیں ہیں۔ اور ہر نبی کی قوم نے یہی جواب دیا جب ان کے نبیوں نے ان کو دعوت دی کہ ہم نے تو اپنے باپ دادا کو اس کے پر پایا، اور آج تک یہی ایکسکیوز چلا آ رہا ہے۔ قال لقد کنتم انتم وآباؤکم فی ضلال مبین، پھر فرمایا اگر ایسی بات ہے نا کہ تمہارے باپ دادا کو تم نے اسی طرح عبادت کرنے والا پایا، تو پھر تو تم بھی اور تمہارے باپ دادا بھی سب ہی ڈوبے ہوئے رہے ہیں کھلی گمراہی میں۔ فی کیا ہوتا ہے، جب میں نے پہلے بھی آپ کو بتایا تھا، فی اندر، انسائڈ کسی چیز کے، یعنی اتنے ڈوب چکے ہو، غرق ہو چکے ہو اندر ہو اس کے، تم بھی اور تمہارے باپ دادا بھی۔ آج اگر کوئی اس طرح سے کہہ دے کسی کو تو کہیں گے ہائے ہمارے باپ دادا کی گستاخی کر دی، ان کو ایسا کہہ دیا، اور تمہیں زیادہ پتا ہے کہ ہمارے باپ دادا کو زیادہ پتا ہے۔ اب وہ دلیل کچھ بھی نہیں ہوتی، اب اس کو پروف کون کرے کہ تمہیں زیادہ پتا ہے کہ تمہارے باپ ہمارے باپ دادا کو زیادہ، تم آج کے بچے اٹھ کے یہ بات کہنے لگے، تم ہمارے باپ دادا کو کہہ رہے کہ وہ غلط کرتے تھے، یہ تو کتنی بری بات، یہ تو کتنی تم نے ان کی بے عزتی کر دی، یہ تو تم نے گستاخی کر دی، یہ تو تم نے ایسے کر دیا۔ حالانکہ یہ گستاخی نہیں ہے، یہ تو جو بھی دلیل کے بغیر بات ہوگی، دیکھیں آنکھیں بند کر کے اپنا عقیدہ کسی چیز پہ نہیں آپ رکھ سکتے، بات وہی مانی جائے گی جس کے اندر دلیل ہے، بس۔ آج بہت ساری چیزوں میں ہمارے پیروں نے یہ کہا، ہمارے اماموں نے یہ کہا، ہمارے فلاں نے یہ کہا، بس اس کو کہتے ہیں وہ لاسٹ ورڈ ہے، اس کے بعد چاہے آپ ان کو سامنے قرآن رکھ دیں، حدیث رکھ دیں، کہتے ہیں نہیں یہ بھی نہیں، ہم نے تو یہ بھی نہیں ماننا، بھائی ہمارے امام نے یہ کہہ دیا، تو کیا یہ بات مانی جائے گی؟ نہیں، امام بیچارے تو خود دنیا میں اپنی زندگی میں یہ کہہ کے گئے کہ ہماری بات کے آگے حدیث آ جائے، صحیح حدیث آ جائے تو ہماری بات کو دیوار پہ دے مارنا، اس کے باوجود نہیں ماننا۔ ہاں وہ اتنی سی بات سوچ لیں، رفع یدین کرنے کی، یعنی نماز میں رفع یدین کرنا، امام ابو حنیفہ نے صرف، ان کا صرف موقف تھا نہ کرنے کا، باقی تمام ائمہ کرام، امام مالک، امام احمد بن حنبل، امام شافعی، سب نے رفع یدین کیا، اور اس میں ان کے ساتھ ان کا یہ یعنی اختلاف تھا۔ اور بعد میں امام ابو حنیفہ کے ایک شاگرد ہیں، وہ خود جب مدینہ آتے ہیں اور وہاں پہ ان کو صحیح حدیث ملتی ہے، کیونکہ وہاں پہ جدھر وہ رہتے تھے کوفہ کی طرف، ادھر کو نہیں ان کو اتنی حدیث ان تک پہنچی تھی، جب مدینہ آئے ان کو صحیح حدیث ملی، تو انہوں نے یہ فرمایا باقاعدہ کہ اگر امام صاحب بھی زندہ ہوتے تو وہ اس حدیث کو ہی لیتے، اس کے باوجود صحیح حدیث سامنے ہے، کہتے ہیں نہیں ہم نے نہیں کرنا، ہم کریں گے ہی نہیں، کیونکہ ہمارے امام نے نہیں کیا، ہمارے امام نے نہیں کہا۔ امام کی اصل پیروی تو یہ ہے کہ وہ تو فرما رہے ہیں کہ حدیث آ جائے تو میری بات کو چھوڑ دینا، تو تم تو اپنے امام کی بات نہیں مان رہے، کیونکہ حدیث تمہارے سامنے آئی تم نے مانی نہیں۔ تو یہ ڈراؤن ہو چکے ہیں گمراہی کے اندر، جب لوگ اتنے ریجڈ ہو جائیں کہ قرآن اور حدیث کی دلیل بھی نہ سنیں، تو پھر کیا بات ہے، پھر اور اس سے زیادہ کیا رہ گیا؟ تو وہ لوگ بھی بس اپنے آبا و اجداد، بس ہمارے آبا و اجداد نے کہہ دیا، تو بس اب حرف آخر ہے یہ۔ قالو اجئتنا بالحق ام انت من اللاعبین، آگے سے کہنے لگے کیا تو ہمارے پاس حق لے کے آئے یا تو ہم سے مذاق کرنے لگا ہوا اے ابراہیم، کہ ابراہیم علیہ السلام کو وہ کہہ رہے ہیں کہ یہ واقعی سیریسلی تم یہ بات کہہ رہے ہو، یا یوں ہی ہم سے کھیل جو ہوتا ہے وہ تو نان سیریس چیز ہوتی نا، کہ ایسے ہی ہم سے مذاق کی بات کر رہے ہو، آر یو سیریس؟ نہیں، وہ سوچے تھے یہاں یہ حیران ہو گئے کہ ہمارے، ہم نے تو ایسی باتیں کبھی سنی ہی نہیں ہے، ہمارے تو جدی پشتی سب اسی طرح انہیں بتوں کو پوجا کرتے رہے، کہ نئی انوکھی باتیں کر رہے ہیں، آر یو سیریس؟ قال ابراہیم علیہ السلام نے فرمایا بر ربکم رب السماوات والارض، रब तो तुम्हारा वो है जो आसमानों और जमीन का रब है, अल्लज़ी फ़तरहुन्ना, जिसने इनको पैदा किया, जो इनको सबसे पहली दफा तख्लीक करने वाला था, वो है तुम्हारा रब। वो तुम्हारा रब कौन होता है? मालिक, खालिक, इंसान की देखभाल करने वाला, उसको पालने वाला, उसकी हिफाजत करने वाला, उसकी मेंटेनेंस, उसकी सस्टेनेंस, सब वो उस जिसके हाथ में, वो है रब, जो परवरिश करने वाला। तो वो जो रब है आसमानों और जमीन का, जिसने उनको पैदा किया है, वो है तुम्हारा रब, ये थोड़ी है रब। वअना अला ज़ालिकुम मिन शाहिदीन, और मैं इस पे गवाहों में से हूं। शाहिद कौन होता है, गवाह कौन होता है? गवाही उसी चीज की दी जाती है जिसकी इंसान को पूरी खबर हो, इल्म हो, मार्फत हो। ला इल्मी में तो गवाही नहीं होती ना, कि मुझे पता ही नहीं है लेकिन मैं गवाही दे रही हूं, ऐसे नहीं होता। जिस चीज का इंसान इल्म ले लेता है उसी की शहादत देता है, ठीक है? तो इब्राहिम अलैहिस्सलाम ये फरमा रहे हैं कि मैं गवाहों में से हूं, तो इसका मतलब ये है कि ये मैं ऐसे ही बातें नहीं कर रहा कि इधर उधर से सुनी सुनाई बातें, इधर मेरे दिमाग में एक बात आ गई और मैंने करनी शुरू कर दी। पूरा मैं पूरे इल्म के साथ, पूरी मार्फत के साथ ये बात तुम्हें कह रहा हूं, इसका मुझे पूरा इदराक है, पूरी समझ है, पूरी बसीरत है। ऐसे ही बस दावत देने नहीं बैठ गया तुम्हें। इससे हमें पता चलता है, जब आपने लोगों को दावत देनी हो, इल्म के बगैर कभी ना दे। पूरी आपको खुद यकीन हो उस बात के ऊपर, आप खुद शाहिद हो उसके ऊपर, आपको पूरी मार्फत हो उसकी डेप्थ तक को जानते हैं, क्योंकि इसके बगैर जब आप दावत का काम करने लगे तो ये बड़ा खतरनाक हो सकता है। क्या अल्लाह माफ करे, इंसान के अपने ईमान के जाने का भी खतरा हो सकता है। जब हम इब्राहिम अलैहिस्सलाम का ये तरीका देखते हैं, तो हम इससे क्या सीखेंगे कि हम भी जब हमारे पास इल्म हो, दलाइल हो, यकीन हो, मार्फत हो, तब तौहीद की दावत दें। फिर फरमाया वतल्लाही, और कसम अल्लाह की। ये इब्राहिम अलैहिस्सलाम की ये बात जो ये इब्राहिम अलैहिस्सलाम फरमा रहे हैं, बाज मुफस्सिरीन ने लिखा कि ये उन्होंने अलल एलान बात की थी। बाज कहते हैं नहीं, दिल में ही उन्होंने बात की थी, अपने ही दिल के अंदर ही बात की थी, उनको मतलब राइट अवे नहीं कहा था। वतल्लाहिल अकीदन्ना असनामकुम, कसम अल्लाह की मैं अलबत्ता जरूर चाल चलूंगा तुम्हारे बुतों से। किस वक्त? बाद इसके कि अंतुवल्लू मुदबिरीन, जब तुम पीठ फेर के जाओगे। वो चूंकि एक मेले पे जा रहे थे, तो उनको यानी अगर हम कहेंगे दिल में बात की फिर तो ठीक है, जाहिर उन्होंने सुनी ही नहीं, लेकिन अगर उन्होंने उनके सामने बात की तो सवाल ये पैदा होता है कि फिर सुनने वालों ने कोई रिएक्शन क्यों नहीं किया, कोई वो अलार्म क्यों नहीं हो गए, उन्होंने ये क्यों नहीं कहा कि तुम के हम कुछ आज लॉक लगा के जाते हैं, ये ना हो कि ये कुछ और ही कर दे हमारे बुतों के साथ। क्यों नहीं ऐसे उन्होंने किया? नंबर वन, इसलिए कि पहले भी इब्राहिम अलैहिस्सलाम उनको मना करते रहते थे, तो उनको पता था ये रोज की इसकी बातें हैं, छोड़ो ये तो ऐसे ही। नंबर टू, वो इब्राहिम अलैहिस्सलाम को हो सकता है ज्यादा सीरियस लेते ही नहीं थे, बच्चा सा है बस ऐसे ही बातें करता रहे जवानी के नशे में, इसको कौन सी समझ है, छोड़ो इसको, ऐसे ही ये बातें इसकी, तो ये हो सकता है। और दूसरी तरफ दिल में अगर कही है तो फिर तो यानी बात समझ आती है कि वो जाहिर है कोई भी रिएक्शन नहीं देंगे। तो इब्राहिम अलैहिस्सलाम ने ये बात पहले कही, इसका मतलब है ला अकीदन्ना है कि मतलब प्लॉट करूंगा, प्लान करूंगा। इसका मतलब जब भी कोई अहम काम करना होता है तो तदबीर के साथ चलना चाहिए, ऐसे ही नहीं हैफ़ज़र्ड। और ये वो काम था जो इब्राहिम अलैहिस्सलाम ने यूं ही नहीं किया था, इसके भी पीछे कोई वजह थी जो उन्होंने किया था, और वो क्या इससे करवाना चाहते थे वो हम इसी स्टोरी में इंशाल्लाह देखेंगे। फजअलहुम जुज़ादन इल्ला कबीरन लहुम, तो उसने कर दिया उनको टुकड़े टुकड़े सिवाय उनके बड़े के। उनके किन के? हुम की जमीर किस तरह जा रही? असनाम के। असनाम में से जो बड़ा था सिर्फ उसको नहीं टुकड़े टुकड़े किया, बाकी सबको। लअल्लहुम इलैही यरजिऊन, ताकि वो इसकी तरफ लौटें। किसकी तरफ? ही की जमीर किस तरफ जा रही? नंबर वन बड़े बुत की तरफ, कि ताकि वो बड़े बुत की तरफ लौटें कि ये ही है जो कि खड़ा हुआ है, बाकी तो सारे टूटे फूटे। तो تو اس نے کیا یہ کام کیا؟ نمبر ٹو، ابراہیم علیہ السلام کی طرف کہ اب الیہ یرجعون، کہ وہ اس کی طرف پلٹیں، یعنی ابراہیم علیہ السلام کی طرف، کہ آگے پوچھیں کہ تم نے کہا تھا نا کہ میں بتوں کے ساتھ تمہارے کوئی چال چلوں گا، تو یہ تم نے کیا کیا؟ اور پھر وہ ابراہیم علیہ السلام ان کو پھر اس وقت، آج تک تو وہ اتنی ان کی بات کو سیریس نہیں لیتے تھے، پھر اس وقت تبلیغ کریں گے. نمبر تھری، الیہ ہی کی ضمیر کس طرف جا رہی؟ ہی اللہ کی طرف اشارہ ہے، اس کی طرف پلٹیں. یعنی اس لیے ابراہیم علیہ السلام نے یہ کیا تاکہ وہ سوچیں اور شاید یہی ذریعہ بن جائے کہ وہ اللہ کی طرف پلٹ جائیں. سمجھ آئی بات؟ تینوں ضمیر ایک ہے لیکن اس سے تینوں معنی نکلتے ہیں. قالو، انہوں نے کہا، اب آپس میں وہ آئے ہیں واپس میلے سے، اور انہوں نے آ کے یہ دیکھا کہ ہمارے بتوں کا تو حال برا ہوا پڑا ہے، ٹکڑے ٹکڑے ہوئے پڑے ہیں. انہوں نے کہا من فعل ھذا بآلہتنا، کس نے یہ کیا ہے ہمارے آلیہ کے ساتھ؟ یہ نہیں کہا کہ کس نے ان کو توڑ کے جزازہ بالکل ٹکڑے ٹکڑے کیا ہوا، ایسے نہیں. اس لیے کہ وہ اگر یہ بات کہتے تو وہ یہ اٹسیلف بات کتنی یعنی امبیرسنگ تھی، اور کتنی یعنی ایک بیزتی کی بات تھی ان کے لیے، جن کو الہ کہہ رہے ہیں وہ ہمارے ایسے پڑے میں. تو فعل ھذا، یہ کام کیا ہمارے آلیہ کے ساتھ. اور پھر پہلے تو ایک دم کنفیوزڈ ہے نا، پھر کہہ رہے انہو لمن الظالمین، وہ تو بالکل ظالموں میں سے، اس میں تو کوئی شک ہی نہیں ہے کہ وہ ظالموں میں سے ہے جس نے ہمارے آلیہ کے ساتھ یہ کام کیا. یعنی سوچیں انتہا بے عقلی کی، کہ ظلم اس چیز کو کہہ رہے ہیں کہ کس نے ان کو توڑا ہے، اور یہ ظلم نہیں ہے جو تم کر رہے ہو شرک کر کے. یہی بات ہوتی ہے نا کہ جب انسان کی عقل ماری جائے نا، تو اس کو اپنا بڑے سے بڑا ظلم، اپنی بڑی سے بڑی بات نظر ہی نہیں آتی، اپنی برائی اس کو دوسرے کی ذرا سی بھی بات اتنی بڑی نظر آتی ہے، مگر اپنا گناہ وہ تو اس کو پتا ہی نہیں ہوتا میں نے کیا بھی ہے کہ نہیں، کچھ نظر نہیں آتا. تو ان کو اپنا شرک نہیں نظر آ رہا، ان کو یہ نظر آ رہا ہے کہ دیکھو یہ کتنا ظلم ہے ہمارے الہوں کے ساتھ، اس طرح ان کو توڑنا. اور یہ تو یعنی مسلم میں روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے حضرت علی کو بھیجا تھا بعد میں جب مکہ فتح وغیرہ ہو گیا ہوا تھا، اور حکم دیا تھا کہ جو قبر بھی تمہیں بلند نظر آئے اس کو ڈھا دو، فلیٹ کر دو اس کو، اور جو تصویر نظر آئے اس کو مٹا دینا. یہ آپ صلی اللہ علیہ وسلم نے حکم دیا تھا. اور جو مجسمہ نظر آئے بت وغیرہ ہوں توڑ دینا ان کو. تو یہ نبیوں والا کام ہے، شرک کے آثار بھی مٹا دیے انہوں نے. اب یہ مطلب نہیں ہے کہ کوئی اب اٹھ کے چل پڑے کہ چلو ہم اب مندروں میں جا کے تو توڑ پھوڑ کرنا شروع کر دیں، کیونکہ ابراہیم علیہ السلام نے کی تھی اور ہمارے نبی پاک صلی اللہ علیہ وسلم نے کی تھی. ابراہیم علیہ السلام نے بتوں کو پہلے دن نہیں توڑ دیا تھا. اسلام اس بات کو پسند نہیں کرتا کہ لوگوں کے عبادت خانوں میں جا کے اور ان کے عبادت کی چیزوں کو جا کے توڑا پھوڑا جائے. آپ صلی اللہ علیہ وسلم نے بھی کتنا وقت لگایا اور اس کے بعد یہ حکم دیا تھا، اور ابراہیم علیہ السلام نے بھی کتنا وقت لگایا تھا یہ بھی ہم آگے دیکھ لیتے ہیں. قالو سمعنا فتی یذکرہم، ہم نے تو سنا ہے، انہوں نے کہا آپس میں، ابھی یہ آپس کی ان کی بات چیت چل رہی، کہہ رہے ہیں ہم نے سنا تھا ایک آدمی، ایک لڑکے کو، ایک لڑکا جو تھا ان کا ذکر کیا کرتا تھا. یو قالو لہو ابراہیم، اس کا کہتے ہیں ابراہیم، اس کو ابراہیم کہلاتا ہے وہ. یعنی یہاں پہ یہ بات ہمیں پتہ چلتی ہے، نمبر ون کہ ابراہیم علیہ السلام کی تبلیغ، ان کی دعوت لوگوں تک پہنچ چکی تھی، بہت ویل نون تھے وہ، اسی لیے تو کہتے ہیں، ورنہ کسی اور کا کیوں نہیں کہہ دیا انہوں نے. فوراً ان کا دھیان اس طرف کو گیا کہ ہم نے تو ایک لڑکے کو سنا، اور یہ بھی نہیں کہا کہ ہم نے ابراہیم کو سنا تھا، حالانکہ بڑی اچھی طرح جانتے تھے ابراہیم علیہ السلام کو. کیوں نہیں کہا؟ اس لیے کہ ابراہیم علیہ السلام کو کوئی بھی اہمیت نہیں دی گئی. یہاں پہ اس جملے سے ان کے پتا چلتا ہے کہ وہ جو لڑکا ہے، پتہ نہیں اس کو کیا کہتے ہیں، ابراہیم کہلاتا ہے وہ، حالانکہ جانتے ہیں پہلے ہی کہہ سکتے تھے کہ سمعنا ابراہیم، کہ ہم نے ابراہیم کو سنا تھا کوئی بات کرتے ہوئے، اس کا ذکر کرتے ہوئے. وہ ایک لڑکا ہوتا ہے ابراہیم کہلاتا ہے وہ ہے. اس سے ہمیں اندازہ ہوتا ہے کہ وہ نہ تو ابراہیم علیہ السلام کی بات کو کچھ اہمیت دیتے تھے اور نہ ان کو. اور ایک اور بات پتہ چلتی ہے یہاں پہ کہ جب وہ یہ کہہ رہے ہیں نا کہ ہم نے ایک لڑکے کو سنا ہوا جو ان کا ذکر کر رہا تھا، तो इससे पता चलता है कि ये पहला दिन नहीं था कि एक दिन इब्राहिम अलैहिस्सलाम सो के उठे और उन्होंने जाके बुतों को तोड़ना शुरू कर दिया, नहीं, बल्कि काफी अरसे से वो दावत का काम करते थे, तभी उनके जहनों में था कि एक जवान है जो ये कहता है, ठीक है, फौरन उनका ध्यान तभी गया। अच्छा फिर देखें यहां पे यदकुरु हम भी सू एन नहीं कहा कि उनका जिक्र करता है बुराई के साथ, इसलिए क्योंकि इतनी उनको ताजीम थी इन बुतों की, इतनी उनको इनकी अकीदत थी कि ये वर्ड भी कहना उन्होंने मुनासिब नहीं समझा कि इनके साथ में हम ऐसी कोई बात बोले कि इनका बुरा जिक्र करता था, बस जिक्र करता था, नहीं इतना उनको समझते थे। जैसे आज हमारे यहाँ भी कई कब्रों के और उनके इसको इतना इस तरह समझते हैं कि अगर उनको कहा जाए ना, नहीं यहाँ पे सज्दे ना करो, यहाँ पे मत दुआएं मांगो, यहाँ पे आए ऐसी बात ना करें, वो आपको कुछ कुछ पहुंचा देंगे, कोई नुकसान हो जाएगा, फिर तो आपने बचना नहीं है, फिर तो ऐसा हो जाएगा। ओ भाई क्या कह दिया भाई, उनके बारे में ऐसी है, उनकी तौहीन हो जाएगी, ये गुस्ताखी है, ये गुस्ताखी है कि कहा जाए कि एक अल्लाह से मांगो, कहा जाए कि एक अल्लाह को सजदा करो, क्या ये कहना गुस्ताखी है कि इनको ना सजदा करो। मैंने देखे जब अकल मारी जाती है तो फिर इंसान का हाल क्या हो जाता। अच्छा फिर कालू, उन्होंने कहा, अब ये बात आपस में कह रहे हैं, फातू बिही, लेकर आओ उसको, कहा अला आयुनिन नास, सब लोगों की आंखों के सामने, यानी सब के सामने उसको पेश किया जाए, जैसे कोई मुजरिम को पेश करना हो, सबके सामने उसको पेश किया जाए, लअल्लहुम यशहदून, ताकि वो सब देखें। क्या देखें, ये नहीं उन्होंने कहा यहां पे कि क्या देखें, बस जैसे हम कहते ना लेके आओ उसको, अब मैं जरा बताऊंगी कि होता क्या है इसके साथ, अब ये नहीं बताया कि होता क्या करने वाली हूं मैं, लेकिन अब पता चलेगा कि होता क्या है इसके साथ। तो इसी बात से पता चलता है कि कोई बहुत ही बड़ी चीज होने वाली है। इसी तरह वो कहते हैं लअल्लहुम यशहदून, ताकि वो जरा देखें, फिर यानी देखें क्या कि वो भी देख लेंगे कि जो हमारे बुतों के साथ ऐसा करता है ना, फिर हम उसका हशर क्या करते हैं, ये मतलब है। तो फातू बिहा अला आयुनिन नास, यानी सबके सामने लाने की क्या जरूरत है। देखो मुशरिक थे मगर इतनी बात उनको भी बड़ी समझ थी, वो सोचते थे यहां पे इब्राहिम अलैहिस्सलाम ने तो कोई जुर्म नहीं किया, लेकिन उनके नजदीक जुर्म था ना, तो वो सोचते थे कि जो भी जुर्म करे उसकी सजा सारी अवाम के सामने होनी चाहिए, तभी जुर्म मिटेगा ये, और वाकई यही तरीका होता है। हालांकि इब्राहिम अलैहिस्सलाम ने कोई जुर्म नहीं किया, मगर सिर्फ आपको बताने के लिए ये बता रहे कि वो सजा सबके सामने देना चाहते थे। इसी तरह हमारी शरीयत में है कि जब हद नाफिस करनी हो, मसलन है कोई जानी है, कोई डाकू है, कोई चोर है, कोई इनकी हद नाफिस करनी हो, तो सरे आम सबके सामने, ये कुरान में है कि सबके सामने हद लगाई जाए, ना कि हद चोरी छुपे नहीं है कि वो अब जेलों के अंदर कोई फांसी की जगह है वहां जाके फांसी दे रहे हैं या वहां पे जाके कर रहे हैं और किसी को नहीं पता और बिल्कुल खामोशी के साथ दी जा रही है, यानी सजा भी देते हैं तो डर डर के देते हैं। हालांकि इस्लाम कहता है कि नहीं, चौक में दो, सबके सामने दो, के लोगों को इबरत आए और आइंदा कोई जुर्म ना करे, ये है इस्लाम का तरीका और यही सही तरीका, और इसी से जुर्म मिटता है। हम सजाओं को तो छुपाते हैं और जुर्म की तशहीर के लिए प्रोग्राम बना के तो उनको यानी उनके एक्टर्स रख के और फिर उनको प्ले करके दिखाते हैं कि कैसे ये जुर्म हुआ, ताकि किसी को नहीं भी पता हो तो वो भी जरा सीख ले कि जुर्म करना कैसे है, मगर ये नहीं करते कि देखो सरे आम अगर किसी को कहीं फांसी घाट लगाया जाए और फांसी दी जाए, कितना हद तक आप सोच सकते हैं कि जुर्म कम हो जाएगा, 100 दफा कोई सोचेगा फिर जुर्म करने से पहले। लेकिन सजा का चूंकि बिल्कुल खौफ खत्म हो चुका है हमारे माशरे से, इसलिए लोग बेदरे होके जुर्म किए जाते हैं, किसने पकड़ना और किसने को सजा देनी। तो उन्होंने कहा कि लेकर आओ सबके सामने ले आओ, कालू उन्होंने आके कहा इब्राहिम अलैहिस्सलाम से, अंता फालता हादा, अब देखें यहां पे भी ये नहीं कहा कि तुमने तोड़ा है हमारे बुतों को, तुमने तुमने किया ये काम भी आली हातिना, हमारे इलाहों के साथ, या इब्राहिम है इब्राहिम, यानी अब इन्वेस्टिगेशन हो रही है, तुमने ये काम किया है, अब कहे ना कि तोड़ तोड़ के फेंका हुआ इनको, तो तुमने किया हुआ। काला, इब्राहिम अलैहिस्सलाम ने, देखें इस वजह से इनको ये बात, ये जो काम किया था ना, ये भी इनको दावत देने के लिए किया था, ताकि ये सोचें जरा, इनकी अकल को जगाने के लिए ये काम किया था, और उसी की तरफ आ रहे हैं। अब देखें इनको मौका मिला कि अब ये बात करें, और अपील करती है ये बात अकल को भी। काला बल फ़आलहु कबीरुहुम, उसने कहा कि बल्कि किया है इसको, हो सकता है इसके ये बड़े ने किया हो ये काम, आजा ये इसने ये किया हो, ये जो बड़ा खड़ा हुआ, हो सकता है तुम्हारे इस बड़े ने किया हो। फस अलूहुम, तो पूछो उनसे, इनकानु यमतकून, अगर ये बोलते हैं, ये जो सारे गिरे पड़े हैं, इनसे पूछ लो कि ये बताएं ना कि इनको बड़े ने तोड़ा, क्यों बड़े ने तोड़ा होगा ये बताने के लिए, तो बड़ा जाहिर है वो बड़ा है, उसने कहा होगा कि मेरे ये छोटे छोटों की क्यों इबादत हो रही है, तो उसने सारों को तोड़ दिया होगा। अब क्या ये बात सच है जो इब्राहिम अलैहिस्सलाम ने फरमाया, बल फालहु कबीरुहुम, अगर इसको इस तरह देखा जाए कि इसने किया, बड़े ने ये काम किया, क्या ये बात सच है? सच तो नहीं है, मगर ये झूठ भी नहीं है, ये याद रखें, बल्कि इसको कह सकते हैं खिलाफे वाकया बात। कदिब जो होता है ना, किज्ब जो होता है, वो किज्ब खिलाफे वाकया बात भी हो सकती, किज्ब का लफ्ज उसके लिए भी आ सकता है। और ये इसके अंदर आपको थोड़ा सा डिस्टिंक्शन करने के लिए, एक तो हम जिसको झूठ कहते हैं किज्ब, वो एक अलग चीज है, और खिलाफे वाकया बात होना एक अलग चीज है। किज्ब के अंदर खिलाफे वाकया बात भी आ जाती है और झूठ भी आ जाता है, लेकिन जो हम उर्दू में झूठ जिस लफ्ज को कहते हैं ना, वो अलग होता है और खिलाफे वाकया बात अलग होती है। अब जरूरी नहीं जो खिलाफे वाकया बात हो वो हमेशा कोई गलत बात ही हो, वो नहीं है जो कि असल थी, लेकिन वो उसके खिलाफ कुछ और बात है। इब्राहिम अलैहिस्सलाम कयामत के दिन घबराए होंगे, जिस वक्त उनके पास भी लोग आएंगे कि आप अल्लाह के पास हमारे लिए सिफारिश करें कि आके अल्लाह ताला हमारा फैसला फरमाएं, क्योंकि फैसला नहीं हो रहा होगा ना, तो बहुत सारे पैगम्बरों के पास जाएंगे, उनमें आपको याद होगी वो हदीस के इब्राहिम अलैहिस्सलाम के पास भी जाएंगे, तो वो कहेंगे अपने तीन किज्ब की वजह से परेशान होंगे। अब हालांकि वो तौरियां हैं, किज्ब नहीं है, मगर वो कहेंगे उस दिन कि अल्लाह ताला इतने गुस्से में है, इतने गुस्से में है कि मुझे तो अपने वो जो तौरियां हैं उनके बारे में भी डर लगता है कि कहीं उनकी ना पूछ हो जाए। क्योंकि ये किस क्यों नहीं था, इसलिए कि ये दावत देने के लिए था, ये उनकी अकल को अपील करने के लिए था, उनकी अकल को जगाने के लिए, जैसे आप एक एग्जाम्पल सेट करते हैं और फिर उसके जरिए लोगों को समझाते हैं, ये उसके लिए था। ठीक है, अब याद रखें कि जो बात कुरान में आती है ना कि झूठों पे अल्लाह की लानत की गई है, वो यहां पे नहीं आ सकती, इसलिए कि यहां जो बात है ये झूठ नहीं है, खिलाफे वाकया बात है, और इसी को तौरिया कहते हैं कि अगर मकसद नेक हो, इस्लाह हो, तो कोई हर्ज नहीं है कि इंसान कोई ऐसी बात कर ले जिससे इस्लाह का पहलू निकलता हो। जैसे कि सही हदीस है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो लोगों के दरमियान सुलह करवाता है वो झूठा नहीं होता। समझ आ गई बात, क्योंकि वो झूठा कैसे हो सकता है, वो तो बड़ी अच्छी बात कर रहा है, वो अच्छाई को फैला रहा है, वो अगर कोई बात ऐसी कह भी देता है कि देखो उसने ऐसे कहा, या उसने नहीं इस तरह से नहीं हुआ, या ऐसे कुछ उसको मेंड करने के लिए कोई ऐसी बात कर देता है जो वाकयातन सही नहीं होती, तो उस पर भी उसको कोई गुनाह नहीं है, वो झूठा नहीं है, वो उनमें नहीं आता जो झूठों के ऊपर अल्लाह की लानत है। ठीक है, आप मिसाल के तौर पे कोई अपने शौहर को जाके आप कहती हैं कि आप दुनिया के सबसे अच्छे इंसान हैं, आप इतने अच्छे इंसान हैं, अब हो सकता है कि वो उतने अच्छे ना हो, लेकिन जब आपने ये कहा तो ये झूठ नहीं है। ठीक है, ये मोहब्बत बढ़ाने के लिए, और ये ऐन सवाब का काम है, ये सुलह करने के लिए, ये अच्छाई के लिए। तो इब्राहिम अलैहिस्सलाम ने तौरिया किया, तौरिया वही है जिसका मकसद नेक हो, चाहे वो खिलाफे वाकया बात हो, उन्होंने ये दावत देने के लिए किया था, उनका कोई मकसद ये नहीं था कि हाय मेरी जान बच जाए, कहीं ये मुझे कुछ कह ना दें, या कोई मैं अपना फायदा उठा लूं, या मैं अपनी कोई ऐसे बात कर लूं, उसके लिए नहीं था। तो तुम पूछो ना इससे, ये बड़े नहीं, बल्कि हो सकता है इसी ने किया हो ये काम, ये बोलते हैं तो इनसे पूछो। फराजाऊ इला अनफुसिहिम, तो वो उन्होंने रुजू किया अपने नफ्सों की तरफ। यानी क्या मतलब नफ्सों की तरफ, यानी अपने अंदर गौर करने लगे, अपने अंदर अपनी तरफ पलटे, अपने दिलों की तरफ पलटे, दिल ही दिल में सोचने लगे। फकालू इन्नकुम अंतुम ज़ालिमून, तुम ही बेशक जालिम हो, तुम जो बात कर रहे हो ना गलत कर रहे हो। यानी अब अंदर से एक दिल की गवाही भी होती है ना, एक इंसान की फितरत भी होती है, अल्लाह ने फितरत तो इंसान की उसमें इस्लाम ही रखा है ना, तो अपने दिल में बात कर रहे हैं और अपने आप को खुद मान रहे हैं कि वाकई बात तो ये सही कह रहा है। और अब ये बात सुन के ना लाजवाब से हो गए और खामोशी से अपने अंदर ही ये सोचने लगे। लेकिन फिर उसके बाद क्या हुआ, फिर शैतान छोड़ता थोड़ी है। हम भी अगर कभी गौर करें, जैसे कभी गलत बात हम कर रहे होते ना, तो एक दफा दिल में ख्याल जरूर आता है, जैसे तुम सही कर तो नहीं रही, बात तो गलत। उसी बात फिर आप कहने लगते, नहीं नहीं इसने भी तो मेरे साथ ऐसे किया, नहीं तो फलाने वक्त में ये नहीं हुआ। वो याद रखें, वो वाली बात फिर शैतान की तरफ से होती है। लेकिन वो जो एक अंदर एक दफा बात आती है ना, वैसे सही नहीं हुआ, ये जो मैंने किया है सही नहीं किया, वो जो एक स्प्लिट सेकंड के लिए जो बात आती है ना, वो ही होती है जो इंसान की फितरत अंदर से बोलती है, जो जमीर अंदर से बोलता है। तो वो जो जमीर अंदर से बोला ना, उसने कहा कि गलत कर रहे हो वैसे तुम, हैं तुमने ये वाकई बात तो इसकी सही है कि फिर ये क्या बोल सकते हैं, ये टूटे पड़े हैं यहाँ पे, ये क्या जवाब देंगे, इनसे क्या पूछा जाएगा, और ये बड़ा कैसे इनको मार सकता है, ये तो खुद बुत है। अल्लाह अकबर। सुम्मन नुकी सुअला रुसूसिहिम, फिर वो उल्टाए गए अपने सरों पे, यानी फिर फ्लिप हो गए, फिर वापस वही शैतान ने वसवसा डाला, फिर अपने वो ही उनकी मत मारी गई, फिर पलट गए वापस और कहने लगे, लकद अलिमता माहा उलायंतिकून, तू जानता है, तुझे अच्छी तरह पता है कि जब ये बात कर ही नहीं सकते तो हमें कह रहा है इससे पूछो, जो अच्छी तरह पता है ये बोल नहीं सकते। अब ये देखें, ये बात भी, ये जो जवाब था ना उनका, वो उन्हीं की बात के खिलाफ था। और इब्राहिम अलैहिस्सलाम, मैंने आपको बताया ना कि इब्राहिम अलैहिस्सलाम इनकी अकल को जगाना चाहते थे, वो उन्होंने जगा दी, वो उनको उन्होंने लाजवाब कर दिया, खामोश करा दिया कि वाकई अब ये अगर काम ना होता तो वो कभी सोच ही नहीं सकते थे ये बात। बजाय इब्राहिम अलैहिस्सलाम ये कहते कि ना ये बोल सकते हैं, ना ये अपना कुछ फायदा कर सकते हैं, ये खुद अब कह रहे हैं अपनी जुबान से, ये बात कहने पे मजबूर हो गए कि ये कहां बोल सकते हैं, इन बेचारों को क्या इनके पास पावर है बोलने की कि ये कुछ कह सके। ये देखिए ना, खुद उनके अकीदे के खिलाफ बात चली गई ना, ये बेचारे ऐसे गिरे पड़े हैं, देखो इनकी क्या वैल्यू है। तो जोरदार तरीके से इब्राहिम अलैहिस्सलाम ने दावत पहुंचा दी, और उसके लिए ये करना जरूरी था, और तब ये झूठ नहीं बनता है। ये एक एग्जाम्पल के साथ बताया उनको, और कुल्हाड़ी भी तो बड़े वाले के ऊपर रख दी थी ना कि नहीं नहीं तुम पूछ लो ना इससे, तो वो अब खुद अकल इंसान की कहती है कि नहीं ऐसे कैसे हो सकता है कि ये तोड़े। तो फिर अगर वो ना उसके अंदर ताकत है, तो ना इन टूटों में ताकत है, तो फिर तुम इनकी पूजा क्यों करते हो। यही काम होता है एक पैगंबर का, कि हक और बातिल को वाजे करके दिखा दे, क्लियर करके दिखा दे, बाकी कोई मानता है या नहीं मानता ये नहीं उनका काम होता। हक जरा हक बिल्कुल क्लियर हो जाना चाहिए लोगों के आगे, और वाकई क्लियर हुआ, इसीलिए उनके दिल ने ये पुकारा कि नहीं ये बात सही नहीं। अच्छा, अब क्या हुआ, इब्राहिम अलैहिस्सलाम आगे से खुद फरमाने लगे, قال افتعبدون من دون الله, फिर तुम इबादत करते हो अल्लाह के सिवा उसकी, मा ला ينفعكم شيئا ولا يضركم, जो ना तुम्हें नफा पहुंचा सकता और ना नुकसान पहुंचा सकता है, कुछ भी नहीं तुम्हारा कर सकता, खुद सोचो, जो अपना नफा नुकसान नहीं कर सकता, ये टूटे पड़े गिरे हुए हैं, ये इतने बेयारो मददगार हैं। चलो अगर हम ये सोचे, लेट्स से फॉर मोमेंट ये सोच लेते हैं कि नहीं वो बुत थोड़ी कुछ कर सकते, उनका तो अकीदा कि वो हस्तियां जो है उनके पीछे जो है उनकी वो पूजा करते हैं, तो वो हस्तियां ही फिर अपने बुत ना तोड़ने देती जिनको राजी करने के लिए बुत परस्ती हो रही थी, वो हस्तियां कहां है फिर, वो अपने बुत तोड़वा रही है। तो अपने तोड़ने वाले का जो कुछ खुद बिगाड़ नहीं सके, वो तुम्हारा क्या काम करेंगे। यही तौहीद की दलील है कि देखो जिनकी तुम पूजा करते हो वो खालिक है या मखलूक है, नंबर टू क्या वो नफा नुकसान दे सकते हैं या नहीं। देखो जब वो हस्तियां चाहे वो कोई इंसान ही थे कोई नेक लोग ही थे जब वो जिंदा थे तब वो अपनी मदद खुद नहीं कर सकते थे, तो जब उनको मौत आ गई तो वो अपनी तो क्या दूसरों को भी उनके नुकसान से बचाने शुरू हो गए, लोगों को लादे भी देना शुरू हो गए, वो लोगों के काम भी करना शुरू हो गए। ये कैसी बेअकली की बात है, वो कैसे इलाह हो सकते हैं, वो कैसे लोगों की हाजतें पूरी कर सकते हैं। हाँ अगर हो सकता है कोई ये कहे कि नहीं जी जिंदगी में तो नहीं कर सकते थे, मरने के बाद उनको जैसे हमारे यहाँ होता है ना कि भाई हम जिंदगी में तो वो बीमार भी हुए बेचारे मर भी गए, उनको हम लेके गए कब्र में भी हमने खुद दफनाया, खुद बेचारे चल के भी नहीं अपनी कब्रों तक जा सकते थे, गुसल भी हमने खुद दिया, वो अपना शावर भी खुद नहीं एंड का आखिरी ले सकते थे, तो अब तुम्हारे काम वो कैसे बना सकते हैं। तो कहते नहीं वो जिंदगी में नहीं कर सकते थे, मरने के बाद बस अल्लाह ने उनको स्पेशल इख्तियार दे दिए। तो फिर उनसे आप पूछेंगे हा तू बुरहानकुम, दलील लेकर आओ इस चीज की कि उनके पास स्पेशल इख्तियार आ गए। कौन सी कुरान की आयत कहती है कि मरने के बाद अल्लाह ताला स्पेशल इख्तियार दे देता है, इनके हाथों में ही दे देता है, जो मर्जी करते रहें, जिसको मर्जी बच्चे दे दें, जिसको मर्जी सेहत दे दें, जिसको मर्जी माल दे दें, इसकी लेकर आओ ना दलील। जिंदगी में तो वो अपनी भी जान नहीं बचा सके, मरने के बाद वो लोगों की जानें बचा लेते हैं, उनको जिंदगियां दे देते हैं, ये लाओ इसकी दलील। आप सल्लल्लाहु अलैहि वसल्लम से तो अल्लाह ताला ने कुरान में ये कहलवा दिया कि आप कह दें कि मैं तुम्हारे नफे नुकसान का कोई मालिक नहीं, तो इसके बाद और कौन हो सकता है जो उनसे बढ़ के और कहे कि हाँ हाँ ये तो हमारे नफे नुकसान के मालिक है। इसके बावजूद हमारा हाल ये है कि हम कहते हैं भर दे झोली मेरी या मोहम्मद, सारे नबी तेरे दर के सवाली, ये कहां से बना लिए जब वो खुद फरमा रहे हैं कि मैं तो अपने नफे नुकसान का भी मालिक नहीं। अल्लाह क्या करें, हमारी अकलों के ऊपर जब पर्दा पड़ जाता है तो फिर इस तरह की बातें ही होती है ना। उफ़िन लकुम, इब्राहिम अलैहिस्सलाम ने फरमाया अफसोस है तुम्हें, उफ है तुम पे, यानी इतना बेजारी का कलमा है। देखो कुरान कैसे तौहीद सिखाता है, फिर कोई ब्लाइंड बनना चाहे तो फिर भी इसके बाद ब्लाइंड बने रहते हैं। क्या है इसके अंदर जो समझ से बाहर बात हो, कितनी आसान आम फहम जरिए से बताया जा रहा है, तौहीद सिखाई जा रही है, इसके बावजूद अगर कोई ये कहे हमें तो समझ ही नहीं आती, कोई लोग कहते हैं कब्रों पे जाना गलत है, कोई लोग कहते हैं नहीं जा सकते हैं, पता नहीं है कौन सही है। वो नहीं, अगर पता तो कुरान खोल के देख लो तुम्हें पता चल जाएगा। क्या अल्लाह ने तौहीद ही का सबक ना दिया होगा, जिसके लिए सारे पैगंबर उसने उतारे एक पैगाम को देने के लिए, एक बात सिखाने के लिए, क्या उसने उसको क्लियर ना किया होगा अपनी किताब में? आने वाली रहती दुनिया तक जितने लोग आए त्यामत तक उनके लिए क्या अपनी किताब में ना समझाया होगा? फिर आप कैसे कंफ्यूज रह सकते? तो इब्राहिम अलैहिस्सलाम ने फरमाया फिर उफ है तुम पे वलिमा ताबुदून मिन दूनिल्लाह, और उनके लिए भी जिनकी तुम इबादत करते हो अल्लाह के सिवा, अफला ताकिलून, तुम अकल से काम नहीं लेते, तुम्हें समझ नहीं आती ये बात। अब आप सोचिए कितनी सिंपल बात थी जो उनको समझ में नहीं आ रही थी, तो अफसोस है तुम पे कि जो तुम कर रहे हो, और जो तुम्हारे ये बुत हैं इन पे भी अफसोस है, ये कितने हकीर हैं अल्लाह के मुकाबले में, तालिब और मतलूब दोनों ही कमजोर हैं। तो उफ़िन लकुम ऐसा कलमा है जैसे इंसान अपना सर पकड़ लेता ना कि क्या है, तुम्हें क्यों नहीं समझ आती, अफसोस है तुम पे।